रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको अर्को श्रृंखलामा म नवराज लम्साल। श्रोताहरू, प्रधानमन्त्री एवं नेकपा एमाले संघीय संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ। गठबन्धन सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको समयसीमा हिजो साँझ 9 बजे सकिएपछि ओली संविधानको धारा 76 को 3 बमोजिम पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको हो। गत 27 गते संसदमा विश्वासको मत लिन असफल हुनुभएपछि सरकार गठनको यो प्रक्रिया प्रारम्भ भएको थियो। उहाँ तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै हुनुहुन्छ। आज दिउँसो शपथ ग्रहण हुने कार्यक्रम रहेको छ। अब संविधान त उहाँले संसदबाट 1 महिनाभित्र बहुमत सिद्ध गर्नुपर्नेछ। नेकपा एमालेका असन्तुष्ट भनिएका नेताहरूसँग पनि प्रधानमन्त्रीले हिजै सम्वाद गर्नुभएको छ र नेताहरूले तिक्तता टुंगिएको भन्ने खालका प्रतिक्रियाहरू दिएका छन्। वैकल्पिक सरकार दिने कोशिशमा रहेका अन्य विपक्षी दलहरू अब के गर्लान् त? वैकल्पिक सरकार गठनको विषयलाई लिएर विभाजित जस्तो देखिएको जसबाको स्थिति के हुन्छ? दिनहुँ बढ़ेको COVID-19 निम्त्याएको संकट, निषेधाज्ञा, अस्पतालमा अक्सिजनको अभाव र अन्य अप्ठ्याराहरू त छँदैछन् र यसरी जनताले दैनिक झेल्दै गरेका यी समस्याहरू पनि छलफलको महत्वपूर्ण विषयहरू हुन सक्छन्। अब वर्षीय अधिवेशन शुरू गर्नुपर्ने हुनेछ, नीति तथा कार्यक्रम ल्याउनु छ र जेठ 15 बजेट। यी र यस्ता परिस्थिति र विषयहरूमाथि छलफल गर्नुपर्नेछ र आज हामीले एकजना वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीज्यूलाई आमन्त्रण गरेका छौं। लामो समयदेखि पत्रकारितामा हुनुहुन्छ र उहाँ अलिक वैचारिक, अध्ययनशील र विषयवस्तुहरूलाई आफ्नै ढंगले विश्लेषण गर्ने एकजना विद्वान पनि हुनुहुन्छ। पत्रकार त्रिपाठी हामीसँग सम्पर्कमा आइसक्नु भएको छ। हेलो,
यहाँलाई
हार्दिक स्वागत छ।
धन्यवाद छ नवराजी।
मैले पृष्ठभूमिमा छोटो उल्लेख गरे, प्रधानमन्त्री तेस्रो पटक आज शपथ ग्रहण गर्दै हुनुहुन्छ, मुलुकको परिस्थिति पनि जटिल छ। अब यतिखेर अवस्थामा आज शपथ ग्रहण गरिसकेपछि अब प्रधानमन्त्रीज्यूले अघि बढ्नुपर्ने, अगाडि जानुपर्ने धेरै अप्ठ्याराहरू पनि छन्। यो स्थितिलाई चाहिँ एकजना वर्षौंदेखि पत्रकारिता गरिरहनु भएको वरिष्ठ पत्रकारका हिसाबले तपाईँले कसरी हेरिराख्नु भएको छ?
धन्यवाद नवराजी। अब यसका 2-3 कुराहरू छन्। अहिलेको नेपालको मात्रै होइन, संसारकै स्थिति असामान्य छ। खास गरी कोविडका कारणले संसारले अनपेक्षित प्रकारले शास्ति बेहोरी राखेका छ। यति बेला नेपाल अहिले दोस्रो लहरको झन ठूलो मारमा परिराखेका छ। एकातिर यो संकट छ, अर्कोतिर नेपालका आफ्नै स्थायी समस्याहरू जसको समाधान हुन बाँकी नै छ, ती समस्याहरूसँग नेपालले जुझ्नुपर्ने, रोजगारीको लागि, औद्योगिकरणका लागि, वातावरण शुद्धिकरणका लागि, भौतिक विकासका लागि, त्यसैले यो धेरै कुराहरूसँग नेपाल त्यसै पनि जुझिराखेका थियो। र अहिले पछिल्लो समयमा नेपालीले आशा गरेको भनेको राजनीतिक स्थायित्वको अभाव थियो। विगतमा कमसेकम बहुमतको सरकार बनिसकेपछि स्थायित्व रहन्छ भन्ने एउटा विश्वास थियो। त्यो विश्वासमा पनि विभिन्न कारणले धमिर लाग्यो र खास गरिकन 2074 सालको निर्वाचन यता 1 वर्ष जति सरकार स्मुथली चलेको देखिन्छ। त्यसपछि बितेको झन्डै 2 वर्षदेखि सरकार चाहिँ नि आफ्नै सुरक्षामा लाग्नुपर्ने, आफ्नै सरकारको सुरक्षामा बढी केन्द्रित हुनुपर्ने अवस्थामा पुगेका थियो र अहिले घटनाक्रम विकास हुँदै हुँदै अहिले चाहिँ नि यो ठाउँमा आइपुगेका छ कि 2 दलहरूले मिलेर सरकार बनाउन नसकेको र फेरि पनि केपी ओलीजीले नै सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा देश आइपुग्यो। त अहिले पनि नेपालको राजनीतिक स्थायित्व अब यसले पनि दिन्छ, यो अहिलेको घटनाक्रमले पनि भन्ने चाहिँ छैन, किनभने प्रधानमन्त्रीजीले 30 दिनभित्र विश्वासको मत लिनुपर्नेछ। अब विश्वासको मत प्राप्त भएन भने त्यसपछि के गर्ने त भन्ने एउटा प्रश्न खडा हुन्छ। विश्वासको मत प्राप्त नहुँदा संसद विघटन हुने र फेरि पनि ताजा जनादेशमै जानुपर्ने अवस्था आउने देखिन्छ। अब यो अहिलेको कोविडको महामारी नियन्त्रण नभइकन हामी निर्वाचनमा जान सक्छौँ कि सक्दैनौँ भन्ने एउटा प्रश्न छ। यही अवस्था रहेमा निर्वाचन हुन सक्छ कि सक्दैन भन्ने, अर्कोतिर निर्वाचनमा जबरजस्ती राज्य जानुपर्ने अवस्था पनि सिर्जना भइराखेका छ। त्यसैले एक प्रकारको अलि तरल स्थितिमा हामी आइपुगेका छौं नवराजी।
जस्तो यतिखेर त सबै मिलेर सामूहिक रूपमा सामूहिक शक्ति प्रदर्शन गरेर कोविडका विरूद्ध लड्नुपर्ने स्थितिमा राजनीतिक तिक्तताहरूलाई पर पन्छाउनु पर्ने बेला यही बेला राजनीतिक खेलहरू हुनु र विपक्षीहरू पनि कमजोर र अस्थिर देखिनु यसको कारण के हुन सक्छ? यसको तल्लो तहको कारण चाहिँ के हो?
यसको सूक्ष्म धेरै सूक्ष्म कारणहरूतिर हामी नजान पनि सक्छौँ। मोटामोटी देखिँदा के छ भने खास गरी सत्तारूढ कम्युनिस्ट पार्टीभित्र विगतमा नेकपा बनिसकेपछि पनि राजनीतिक नेतृत्वको बीचमा आपसी विश्वासको अभाव, सत्ताको लागि हुने प्रतिस्पर्धा, त्यो सबै चिजहरू देखिएको हो। त्यो कुरा मैले यहाँनिर धेरै लामो व्याख्या गर्नु पर्दैन। कि सत्तारूढ पक्षभित्रको एउटा समझदारी कायम भइरहन सकेका भए कमसेकम राजनीतिक अस्थिरता रहँदैन्थ्यो। मूल कारण त्यो नै हो। नेपालको इतिहासमा तपाईँ हेर्नुभयो भने यो 30 वर्षभित्र यसरी बहुमतको सरकार बनेको तर चल्न नसकेको 3 घटनाहरू छ। पहिले 2051 सालमा गिरिजा प्रसाद कोइरालाजी बहुमतको सरकार हुँदाहुँदै आफ्नै पार्टीभित्रको अन्तर्द्वन्द्वका कारणले, सत्ता संघर्षका कारणले उहाँले पनि 5 वर्षको कार्यकाल पूरा गर्न पाउनु भएन। संसद विघटन गरेर चुनावमा जानुपर्ने स्थिति बनेको थियो। त्यस्तै 2056 सालमा कंग्रेसले बहुमत ल्यायो तर सत्तारूढ पार्टीभित्रकै खास गरी गिरिजा प्रसाद र शेरबहादुरजीको बीचको अन्तर्द्वन्द्वका कारणले त्यो सरकार पनि र त्यो संसद पनि पूरा कार्यकाल अगाडि जान सकेन। र अहिले तेस्रो पटक जब केपी ओलीजी प्रधानमन्त्री बन्नुभयो यो सरकार पनि पार्टीभित्रको आन्तरिक सङ्घर्षको, सत्तापक्षभित्रको सङ्घर्षका कारणले यसले पनि स्मुथली 5 वर्ष जान सकेन, नसक्ने देखियो। भनेपछि नेपालको एउटा नियति नै भन्नुपर्छ, हामीले बहुमतको सरकार नबनिकन राजनीतिक स्थायित्व हुँदैन भन्ने एकातिर मान्यता छ, अर्कोतिर बहुमतको सरकार पूरा कार्यकाल चल्न नदिने, चल्न नखोज्ने, चल्न नसक्ने परिस्थिति अर्कोतिर छ। भनेपछि हामीले राजनीतिक स्थायित्व चाहिँ प्राप्त गर्ने सूत्र के हो, मन्त्र के हो त अब भन्ने एउटा अलिकता गम्भीर ढंगले बहस चलाउनु पर्ने र एउटा निष्कर्षमा पुग्नुपर्ने अवस्थामा हामीहरू पुगेका छौँ।
हिजो विभिन्न अनलाइनहरूमा, अखबारहरूमा केही फरक ढंगका टिप्पणीहरू पनि, समाचारहरू पनि मैले पढेको थिएँ कि त्यो सुन्दाखेरि र भन्दाखेरि एउटा पक्षलाई आक्षेप जस्तो देखिएला, तर 62-63 आन्दोलनपछि माओवादीहरूले द्वन्द्वकालमा उठाएका जो मुद्दा, उनीहरूको हिडन इन्ट्रेस्ट जे थियो, लोकतन्त्रको आवरण उनीहरू त्यही मुद्दाभित्र राखेर खेल्न थालेको हुनाले पनि संघीय लोकतान्त्रिक गणतन्त्र स्थिर नभएको र यो लडाईँ चाहिँ बाहिर देखिँदा सत्ताको भयो भने भित्र चाहिँ मूल रूपमा राजनीतिक दर्शनकै लडाईँ हो भन्ने ढंगले पनि हिजो अलि प्रबुद्ध व्यक्तिहरूसँग मैले अनौपचारिक संवाद गर्दा त्यस्तो खालको सन्देश पाएको थिएँ। यसमा कतिको सत्यता छ?
अब यसमा हामीले एउटा तितो सत्य के बुझ्नुपर्छ भने धेरै मानिसलाई लाग्यो कि 2062-63 सालको आन्दोलनपछि त्योभन्दा अगाडि हिंसात्मक युद्धमा भएको माओवादी अब शान्ति प्रक्रियामा आयो, देशले अब शान्ति स्थिरता र समृद्धिको ढोका खोल्यो, त्यो प्रकारले मानिसले बुझ्या थिए। तर त्यो वास्तवमा माओवादीहरू शान्ति प्रक्रियामा थिएनन्, उहाँहरू क्रान्ति प्रक्रियामै हुनुहुन्थ्यो। हिजोको एउटा प्रक्रियाबाट त्यहाँसम्म आइपुग्यो, कमसेकम सिंहदरबारसम्म आइपुग्ने परिस्थिति बन्यो हिजोको हिंसात्मक आन्दोलनको पृष्ठभूमिमा। अब सम्झौता र संवादको पृष्ठभूमिमा चाहिँ अर्को प्रकारले संविधानलाई उपयोग गर्दै, राजनीतिक परिस्थिति पात्रलाई उपयोग गर्दै सहज ढंगले चाहिँ एउटा माओवादीले बनाएको आफ्नो लक्ष्य जुन थियो पहिले घोषणा गरेको त्यो चाहिँ नै पूरा गर्ने प्रयास थियो। त्यसको प्रमाण के हो भने प्रधानमन्त्री केपी ओलीजीसँग तत्कालिक नेकपाको अध्यक्षको हैसियतमा प्रचण्डजीसँग उहाँको जुन प्रकारको अन्तर्विरोध देखिन्थ्यो, दस्तावेजहरूको अध्ययन गर्ने हो भने प्रचण्डजीले केपी ओलीजीलाई लगाउनु भएको आरोप कस्तो छ भने केपी ओलीजी अब समाजवादमा छलाङ मार्नुपर्नेमा, क्रान्तिको अर्को चरणमा प्रवेश गर्नुपर्नेमा, यही व्यवस्था, यही संविधान, यही प्रजातन्त्र यही पो अल्झेर बस्न खोज्नुभयो भन्ने आरोप लगाउनु भएको छ उहाँले दस्तावेजमा. त्यसले के बुझिन्छ भने अहिलेको संविधान, अहिलेको व्यवस्था, अहिलेको अवस्थालाई उपयोग गर्दै एकदलीय अधिनायकवादतिर जाने आफ्नो इच्छा तृष्णा भन्छु मैले, त्यो तृष्णा अहिलेसम्म प्रचण्डजीहरूले मेट्नु भएको रहेनछ भन्ने कुरा मैले बोल्नु पर्दैन, कसैले बोल्नु पर्दैन, प्रचण्डजीको आफ्नै दस्तावेजले बोलिराखेको छ. त्यसैले यो अहिलेको अस्थिरताको एउटा कारण माओवादीहरू क्रान्ति प्रक्रियामा यथावत रहनु पनि हो. त्यसैले यदि त्यो माओवादीले क्रान्ति प्रक्रियाबाट आफूलाई हटाएर शान्ति प्रक्रियामा इमान्दारी साथ रहने प्रयास गरेको भए अहिलेको यो अस्थिरता चाहिँ रहँदैनथ्यो कि, यो अवस्था उत्पन्न हुँदैनथ्यो कि भन्ने चाहिँ लाग्छ.
जस्तो अब चाहिँ के हुन्छ त, अब त विपक्षीहरूले पनि आफ्नो ग्राउन्ड थाहा पाइसके, उनीहरूले तीनवटा दल मिलेर वैकल्पिक सरकार दिन पनि सकेनन्, अब प्रधानमन्त्री तेस्रो पटक प्रधानमन्त्रीको आज शपथ ग्रहण गर्दै हुनुहुन्छ, अब भर्खर यहाँले नि भन्नुभयो र संविधान त एक महिनाभित्र विश्वासको मत भएन भने चुनावमा जानुपर्ने हुन्छ, अब विपक्षीहरू चुनावमा जान तयार हुन्छन् कि प्रधानमन्त्रीलाई भोट हालिदिएर यो संकटलाई सहज बनाएर लैजाउँ भन्नेतिर जान्छन् कि, कसरी जाँदाखेरि चाहिँ मुलुकलाई सहज हुन्छ र हामी कोविड विरुद्ध लड्न सक्छौ, त्यो पनि आकलन अलिक छिटो त होला, तर त्यो छलफल पनि प्रारम्भ भएको छ.
कोविड विरुद्धको लडाईँ र यो राजनीतिक लडाईँलाई नजोडेको भए राम्रो हुन्थ्यो, किनभने यो हाम्रो बेग्लै लडाईँ हो, अप्रत्याशित रूपमा आएको छ. सिङ्गै नागरिक समाज, सबै राजनीतिक दलहरू, सबै संघ संस्था, सबै व्यक्तिहरू जसले जसरी सक्छ सामूहिक प्रयास गर्नुपर्ने, खास गरी यसमा योसँग लड्नको लागि सर्वपक्षीय एउटा चाहिँ सम्मेलन गरिकन यसलाई कसरी जुझ्ने त भन्ने एउटा चेतना, एउटा जागरण ल्याउनु पर्ने, एउटा नीति, एउटा कार्यक्रम बन्नुपर्ने. अहिलेको अवस्थासँगको लडाईँ भनेको यो सरकारको मात्रै होइन, सरकारको मुख्य भूमिका रहन्छ त्यो स्वाभाविक हो, तर यो हामी सबैले आफ्नो प्रकारले सामूहिक र व्यक्तिगत रूपमा पनि प्रयास गरेर लड्ने लडाईँ हो, यतापट्टिको यो कोविडपट्टिको. तर अब राजनीतिक कुरा जहाँसम्म छ, यस्तो अवस्था देखियो र देखिँदैछ भनेरै हुनुपर्छ. गएको पुसमा नै संसद विघटन गर्ने निर्णय भइसकेको थियो, त्यसमा विभिन्न कारणले विरोध भयो. खास गरी रमाइलो कुरा त के हो भने, यसरी बहुमतको सरकार, विपक्षीको सरकार असफल भइसकेपछि, चल्न नखोजेपछि, नसकेपछि, चल्ने स्थिति नबनेपछि इलेक्सन माग्नुपर्ने विपक्षी दलहरूले समेत संसद पुनर्स्थापनाकै माग गरेर सङ्घर्ष गरे, र त्यो पुनर्स्थापना गरेर माग गर्नुको अर्थ चाहिँ नै रहेनछ केही पनि भन्ने कुरा यो अढाई महिनाको गतिविधिले देखायो. संसद पुनर्स्थापित भइसकेपछि राजनीतिक दलहरूको, विपक्षीहरूको पनि भूमिका जस्तो प्रकारको देखियो, त्यसले यो संसद विघटन ठिक थियो भन्ने चाहिँ एउटा ठाउँमा मानसिकता बन्ने ठाउँमा चाहिँ नेपालीलाई पुर्याएको छ. अब अहिले पनि के हो भने, विपक्षीहरूले या त अब 30 दिनभित्र केपी ओलीजीले जहिले माग्नुहुन्छ विश्वासको मत, त्यो बेला मतदान गरेर डेढ वर्षपछि चुनाव गराउने गरी अगाडि बढाउनु पर्यो परिस्थितिलाई, होइन भनेदेखि केपी ओलीजीको अरू बाध्यता, अरू कदमहरूको विकल्प देखिँदैन, फेरि पनि संसद विघटन गरेर चुनावमा जाने नै एउटा चाहिँ परिस्थिति बनेका छन्.
परिस्थिति कस्तो बेलामा, यो राजनीतिक उतार चढाव कस्तो बेलामा भयो भने नीति तथा कार्यक्रम ल्याउनु पर्ने छ, त्यसले चाहिँ कोविडलाई सम्बोधन गर्नुपर्ने पनि छ, जनतालाई सम्बोधन गर्नुपर्ने पनि छ, र संविधान त जेठ 15 बजेट पनि आउनुपर्ने छ, र यही बीचमा विश्वासको मत लिनुपर्ने पनि छ, त्यो सत्ताको खेल त्यहाँ अझ तीव्र देखिएला पनि. यो परिस्थिति त झन् जटिल भयो, राष्ट्रिय जीवन, राष्ट्रिय आर्थिक जीवन, जनताको सरकारसँग सम्बोधन गर्नुपर्ने बेला, यो अघि भनिसक्नुभयो कोविडलाई अलिक फरक राखौँ, राजनीतिलाई फरक राखौँ भन्नुभयो, यो झन् जटिल परिस्थितिमा हामी आइपुगेका छौँ.
हो, त्यसकारणले यो अवस्थामा नआइपुगेको भएदेखि सम्भवतः अहिले यो विश्वासको मत लिने परिस्थिति पनि आउँदैन थियो जस्तो लाग्छ मलाई, यदि राजनीति स्मुथली अगाडि जान खोजेको भए. यो सत्ता सङ्घर्षकै परिणाम हो अहिले अहिलेको यो पछिल्लो समय, सिद्धान्तको सङ्घर्ष छँदै थियो, सत्ता सङ्घर्षको पनि परिणाम हो. अब सत्ता प्राप्त हुन्छ भने किन अगाडि नसर्ने भन्ने प्रवृत्ति धेरै पक्षमा देखियो. यसैले समस्याको समाधान कसरी गर्ने भन्ने कुराको भन्दा पनि सत्ता सङ्घर्षमा आफू कसरी विजयी बन्ने भन्ने मानसिकता राजनीतिक क्षेत्रमा अहिले पनि प्रबल देखिन्छ. त्यसले गर्दा यो हामी अहिले जुन तरिकाले बसिराखेका छौँ यो तरिकाले हामी समस्याको समाधान खोज्न सक्दैनौँ. त्यसैले अब नवनियुक्त प्रधानमन्त्रीजीले यो विषयलाई नयाँ सिराबाट सोच्न आवश्यक छ कि अहिलेको समस्यालाई समाधान गर्ने एउटा स्थायी संयन्त्र बनाउनु पर्यो, स्थायी तरिका अवलम्बन गर्नु पर्यो र उहाँले अरू दलहरूलाई समेत अरू पक्षहरूलाई समेत अहिलेको यो महामारीसँग जुझ्न सक्ने ठाउँमा पुर्याउन सक्नु पर्यो. एउटा दायित्व उहाँको फेरि थपिएको छ किनभने संसदमा विश्वासको मत नपाइसकेपछि पनि आफै प्रधानमन्त्री बन्न पाउने अवस्था भनेको यो दुर्लभ घटना हो. यो संसारमा प्राय यस्ता घटनाहरू हुँदैनन्. विश्वासको मत पनि नपाउने र फेरि पनि प्रधानमन्त्री नियुक्त हुनुपर्ने निरन्तर भनेपछि यो एउटा दुर्लभ परिस्थितिमा हामी पुगेका छौँ. राजनीतिको दुर्लभ दृश्य हो यो. नेपालको इतिहासको मात्रै होइन विश्व प्रजातान्त्रिक देशहरूकै इतिहासमा पनि यस्तो घटना दुर्लभ हो भने एउटा दुर्लभ घटना र दुर्लभ तरिकाबाट जुन फेरि पनि मौका पाउनु भएको छ राष्ट्रलाई अगाडि बढाउने प्रधानमन्त्रीजीले अब नयाँ सिराबाट सोचेर यसलाई चाहिँ हामीले मुकाबिला गर्ने एउटा परिस्थिति निर्माण गर्न प्रयास गर्नुपर्छ. अब विपक्षीहरूले यसमा कोअपरेसन नगर्ने हो गर्दैनन् भनेदेखि सबैलाई दलहरूलाई अब नेपाली जनताले त हेरिराखेका छन् कसको भूमिका कस्तो रह्यो भन्ने कुरा. त्यसलाई छिनोफानो गर्न यही अवस्थामा पनि हामीले एउटा छिनोफानो गर्ने एउटा निर्णयमा पुग्ने अवस्थामा पुग्छ नेपाली जनता.
अघि भन्नुभएको थियो विपक्षी दलहरूको सन्दर्भको कुरा पनि संकेत गर्नुभएको थियो. विपक्षीहरूले सरकारले घोषणा गरेको चुनावलाई सहज रूपमा लिनुपर्थ्यो, आन्दोलन वा मुद्दा मामिला नगरेको भए पनि हुन्थ्यो, एउटा पाटो त्यो थियो. त्योभन्दा संसदमा प्रतिनिधित्व गर्ने अरू विपक्षी दलहरूले प्रमुख प्रतिपक्षलाई चाहिँ घिसार्दै तान्दै कहिले आन्दोलनमा कहिले अर्को सरकार बनाउने कुरामा अनिच्छापूर्वक पनि अरूले तान्दै लगे जस्तो देखिन्छ. यो पनि एउटा अनौठो होला होइन?
होइन, अनौठा घटनाहरू नेपालमा धेरै देखिएको छ. त्यसो त विश्वमै एउटा नवराजी यो माओवादीले जहाँ हिंसात्मक सङ्घर्ष गरेको हुन्छ त्यो ठाउँमा त्यो आन्दोलनको अन्त्य भनेको या त माओवादीहरू विजयी भएर टुङ्गिएको छ या त माओवादीहरू समाप्त भएर टुङ्गिएको हुन्छ. त्यस्ता आन्दोलनहरू संसारभरिको इतिहासको अध्ययन गरियो भने सहमतिमा पुगेर टुङ्गिएको भन्ने काहीँ पनि थिएन. त्यो पनि एउटा दुर्लभ घटना थियो. तर त्यो चाहिँ पछि गएर एक्सपोज भयो कि माओवादीहरू अब बेग्लै ढङ्गले क्रान्ति सम्पन्न गर्न आइपुगेका रहेछन् भन्ने कुरा उहाँहरूको दस्तावेज र व्यवहार बोलीबाट प्रकट भयो. र अचम्मको कुरा के हो भने नेपाली कङ्ग्रेस जस्तो प्रजातन्त्रको पक्षमा भएको पहिले त प्रजातन्त्रको संसदीय प्रजातन्त्रको पूर्ण पक्षमा भएको पार्टी समेत यो माओवादी पक्षको अनुकूल व्यवहार गर्न आइपुग्नु चाहिँ यो पनि फेरि दुर्लभ घटना हो संसारको कि एउटा प्रजातान्त्रिक भनिने शक्ति अनि एउटा माओवादी क्रान्ति प्रक्रियामा रहेको शक्तिसँग बारम्बार गठबन्धन गर्ने र उसलाई सघाउने प्रकारको भूमिकामा देखा पर्नु पनि यो दुर्लभ घटना हो. फेरि पनि यो पनि नेपाली राजनीतिको दुर्लभ पक्ष हो. यो सितिमिति संसारमा देखिँदैन. तपाईँलाई थाहा छ माओ चेतुङसँग सहमति गर्ने संवाद गर्ने च्याङकाई शेखले पनि आफ्नो आत्मवृत्तान्तमा माओवादीसँग माओहरूसँग सम्झौता गर्नु संवाद गर्नु नै मेरो जीवनको राजनीतिक गल्ती थियो, सबैभन्दा ठुलो गल्ती थियो भनेर उहाँले पनि लेखा छ. लेख्नुको कारण पनि उल्लेख गर्नुभएको छ च्याङकाई शेखले पनि. र संसारमा यो माओवादीहरू जबसम्म चाहिँ परिवर्तन हुँदैनन् जबसम्म कमजोर हुँदैनन् तबसम्म त्यहाँ शान्ति स्थिरता र विकास भन्ने चिज चाहिँ नै उत्पन्न हुन सक्दैन. त्यसैले माओवादीलाई ठिक ठाउँमा व्यवस्थित गर्ने कुरामा विपक्षी दल पनि सत्ता पक्ष पनि अरू पक्ष पनि नागरिक समाजहरू पनि लाग्नुपर्नेमा उल्टै माओवादीलाई नै बोकेर हिँड्न चाहिँ अग्रसर भएको देखियो. त्यसले गर्दाखेरि पनि हामी कहाँ चाहिँ नि समस्या बेग्लै ढंगले उत्पन्न हुनु पुगेको हो नवराजी.
तर यसलाई अर्को कोणबाट हेर्दाखेरि कहीँ कतै लोकतान्त्रिककरण हुन खोजेको लोकतान्त्रिक बाटोमा आउन खोजेको माओवादीलाई अलि धेरै अविश्वास गरेर अविश्वासको भारीका साथ हामीले उनीहरूलाई फेरि खेद्न खोज्यौं कि हामीले उनीहरूको भित्रको त्यो लोकतान्त्रिककरण गरौं भन्ने अपेक्षालाई चाहिँ बुझेनौं कि भन्ने कोणबाट पनि हेर्न सकिन्छ कि?
होइन त्यसरी पनि हेर्न सकिन्थ्यो यदि अस्ति भर्खर चाहिँ प्रचण्डजीले दस्तावेज बनाएर अब समाजवादी क्रान्तिमा छलाङ मार्नु पर्यो केपी ओलीजी चाहिँ जान चाहनु भएन क्रान्तिमा उहाँ यही संविधान यही व्यवस्था यही अवस्थामा पक्रिएर बस्न खोज्नुभयो यसैमा स्थिर भएर बस्न खोज्नुभयो भनेर आरोप लगाइसकेपछि अहिले भर्खरको कुरा हो नि त्यो त केही महिना अगाडि मात्रै त्यसले के देखायो भनेदेखि लोकतान्त्रिकरणको प्रक्रियामा माओवादी आइसक्या भनेर भन्न मिल्ने देखिँदैन उसका दस्तावेजहरू उसका तौर तरिकाहरू काम गर्ने शैलीहरू तपाईँले हेर्नुभयो भने 2063 सालमा खुला राजनीतिमा आइसकेपछि हतियार बुझाएको भनियो भरे त हतियार पनि 1200 थान त लुकाएर राखेको रहेछ सबभन्दा राम्रो हतियार जति किनभने इमान्दारी साथ क्रान्ति शान्ति प्रक्रियामा आएको भए त्यो हतियार लुकाउनु पर्दैन थियो त्यसपछिका दिनमा हेर्नुभयो भनेदेखि सेनामाथि चाहिँ हमला गरिएको छ सेनालाई विभिन्न प्रकारले कमजोर बनाउन खोजियो नेपाली सेनालाई राष्ट्रिय सेनाभित्र चाहिँ दसौँ बिसौँ हजार चाहिँ पार्टीका लागि लडेका मान्छेहरू लगेर चाहिँ भित्रिन खोजियो सेनापति परिवर्तन गर्न खोजियो त्यहाँ पनि तपाईँ हेर्नुभयो भने सत्तामा पुगिसकेपछि पनि फेरि पनि त्यही सत्तालाई नै क्रान्तिलाई नै चाहिँ जोड दिएको देखिन्छ हिजो पनि र अहिले अब त परिवर्तन भयो होला भनेर भन्दाखेरिमा अहिले पनि चाहिँ अझै पनि उही पुरानै चाहिँ खेतीपातीमै राजनीतिक खेतीपातीमै लागिराखेका चाहिँ देखियो माओवादीलाई दबाब दिएर आग्रह गरेर विभिन्न ढङ्गले चाहिँ सम्झाएर लोकतान्त्रिकरण गर्नुपर्नेमा त्यो देखिएन माओवादीले बरु प्रजातान्त्रिक शक्तिहरूलाई समेत माओवादीकरण गर्दै लान खोजेको आफ्नो पक्षमा उपयोग गर्दै जान खोजेको चाहिँ देखियो
संसदमा उनीहरूको गणित कमजोर हुँदा पनि
जस्तै अब मधेसको पनि एउटा पक्ष माओवादीकरण भए जस्तो लाग्छ होइन त्यस्तै गरेर एमालेभित्रको पनि एउटा सानो नै हिस्सा होस् त माओवादीहरूसँगैको बहकाउमा लाग्या हो त्यसै गरिकन नेपाली काङ्ग्रेस त हरेक गौँडो गौँडोमा जहाँ जहाँ माओवादीलाई अप्ठ्यारो पर्छ त्यहाँ त्यहाँ चाहिँ नै काङ्ग्रेस सहयोगी बनेर देखा परिराखेका छ अहिलेसम्मको हेर्नुभयो भनेदेखि भनेपछि माओवादीलाई लोकतान्त्रिकरण गर्नुपर्ने प्रजातान्त्रिकरण गर्नुपर्नेमा माओवादीले अरूलाई चाहिँ नि माओवादीकरण गर्यो प्रजातान्त्रिक शक्तिहरूलाई समेत भनेपछि परिस्थिति त रियालिटी त यो हो नि त
संसदमा अङ्कगणित कमजोर हुँदा पनि खेलमा माओवादी नै केन्द्रमा भइरहनुको पछाडिको शक्ति चाहिँ के हो
अहिले त्यसै गरी माओवादीहरू अलिकता स्टडी गर्छन् आफ्नो रणनीतिमा त त्यो त अलि बेग्लै प्रकारले एक्सर्साइज गरेर आएका हुन्छन् र एउटा भुलुभुलैयामा चाहिँ नि दुनियाँलाई पार्न सक्ने ताकत त हुन्छ माउस्टुङले त पहिल्यै भन्नुभएको थियो प्रतिक्रियावादीहरूलाई कागजी बाघ हुन् सहजै यिनीहरूलाई झुक्याउन छल्न सकिन्छ अल्म ल्याउँदै उपयोग गर्दै अगाडि जान सकिन्छ भन्ने कुरा त माउस्टुङको विचारै हो त्यो उहाँहरूले पनि पढ्नु पनि भयो होला त्यो अनुसारको व्यवहार पनि देखाउनु खोज्या होला तर नेपालमा विभिन्न कारणले त्यस्तो परिकल्पना गरे जस्तो खालको राजनीतिक परिवर्तन सम्भव छैन यहाँ धेरैवटा कारणले गर्दा तर त्यो व्यर्थ प्रयासमा नलागेर अब चाहिँ साँच्चै समृद्धि स्थायित्व शान्ति र विकासको लागि पार्टी लागिदिने हो राजनीतिक क्रान्ति प्रक्रियामा नजाने हो भनेदेखि त्यसले एउटा सहज वातावरणतर्फ मुलुकलाई लैजान चाहिँ सक्ने देखिन्छ
हजुर हस् यही आशावादी वाक्यको साथ म टुङ्ग्याउँछु समय दिनुभयो समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद
धन्यवाद
हामी एकजना वरिष्ठ पत्रकार दीप प्रकाश त्रिपाठीज्यूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्दै थियौं आजको लागि अन्तरसंवादको निर्धारित समय सकिएको छ मेरा प्राविधिक साथी शंकर भण्डारी र म नवराज लम्सालले विदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल नमस्कार